यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। परिवर्तनका पक्षमा खुलेर विचार राख्न बुद्धिजीवीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। संसदको चालू अधिवेशनबाटै संघीय निजामती सेवा ऐन पारित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको भनाई। खानी तथा खनिज पदार्थको उत्खनन सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई संसदीय समितिको निर्देशन। र अत्यधिक गर्मीका कारण हज यात्राका क्रममा यस वर्ष मक्कामा 98 भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयद्वारा जानकारी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धिजीवीहरूलाई परिवर्तनका पक्षमा खुलेर बोल्न लेख्न आग्रह गर्नुभएको छ। नेपाल बुद्धिजीवी संगठनको 6ौं राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवीहरूको निर्णायक भूमिका हुने भएकाले परिवर्तनको पक्षमा बोल्न कुनै अप्ठ्यारो नमान्न आग्रह गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले सृजनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताउनुभयो। क्रान्तिपछि भएका महत्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तन विरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनु भएको छ। विश्व योग दिवस 2024 को अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। योग नेपालको आम जीवन पद्धति एवं अमूल्य निधि भएको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपालको परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
योग नेपालकै अमूल्य निधि हो। प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि पनि हो। योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि पनि नेपाल विश्वकै मूल गन्तव्य स्थल हो। नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावना भएको देश पनि हो। तथर्थ हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्ने आवश्यकता छ।
योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवन पद्धति भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरोगी समाज निर्माण गर्न योग अपरिहार्य भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज एमालेद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो परिवार छिमेकी र सिंगो मानव समुदायका लागि मस्तिष्कको सदुपयोग हुनु प्रमुख कुरा भएको बताउनुभयो। योगले शारीरिक मानसिक स्वच्छताका साथै आचरण व्यवहार र क्रियाकर्मको समेत स्वच्छता र पवित्रताको मार्गदर्शन गर्ने उहाँको धारणा छ। उपप्रधान एवं गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको उद्देश्य र गन्तव्यमा आफूहरू स्पष्ट रहेको बताउनु भएको छ। पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले पार्टीको वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर पार्टी स्थापनाको उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पार्टी स्थापनाको 2 वर्षको यात्रा चुनौतीविहीन नभए पनि संसद र सरकार मार्फत सबैको ध्यान तान्न सफल भएको बताउनुभयो। राष्ट्रपाले स्थापना दिवसको अवसरमा आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली चमतीमा चियापानको आयोजना गरेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सांस्कृतिक रूपान्तरण संविधान र कानूनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्नका निमित्त चलचित्र क्षेत्र प्रभावकारी माध्यम भएको बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आज राष्ट्रिय बाल चलचित्र महोत्सव 2081 उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले चलचित्र क्षेत्र सूचना र संचारका लागि अत्यन्तै सशक्त र प्रभावकारी माध्यम भएको बताउनुभयो। मन्त्री शर्माले बाल क्षमता र प्रतिभालाई राज्यको मूल प्रवाहमा जोड्न र चलचित्र क्षेत्रमा बाल बालिकाको आकर्षण बढ़ाउन आवश्यक रहेको बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मंत्री भानुभक्त जोशीले संसदको चालू अधिवेशनबाटै संघीय निजामती सेवा ऐन पारित हुने बताउनु भएको छ। मन्त्रालयको नेतृत्व लिएपछि भए गरेका मुख्य उपलब्धिबारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले निजामती सेवा विधेयकलाई समृद्ध बनाउन राजनीतिक दल र कर्मचारी तहमा छलफल भइरहेकोले सबैको सहमतिमा चाँडै ऐन पारित हुने बताउनुभयो। मन्त्री जोशीले आफ्नो कार्यकालमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यविधि र कर्मचारी सरूवा मापदण्ड बनाउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो। जनप्रतिनिधि र कर्मचारी बीच बुझाइ समानता तथा कार्यगत एकता नहुँदा अझै पनि 230 भन्दा बढ़ी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउनु परेको मन्त्री जोशीको भनाइ छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दै छौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दै छौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै आउँछ।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। प्रहरीले ठूलो परिमाणमा अवैध भेप र त्यसका फ्लेभरहरू सहित पाँचजनालाई मकवानपुरमा पक्राउ गरेको छ। प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको टोलीले हेटौडा उपमहानगरपालिका 11 थाना भर्याङमा काठमाडौँबाट दिल्ली जाँदै गरेको बस रोकेर जाँच गर्दा उक्त सामान फेला पारेको हो। बसको सिलिङमा बनाइएको फल्स बटममा लुकाएर ल्याइएको करिब 2,71,00,000 मूल्य बराबरको 58 कार्टुन भेप र फ्लेभरहरू बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा बस चालक सलाम मोक्तान, सहचालक प्रविन्द्र राणा लगायत पाँचजनालाई नियन्त्रणमा लिइएको छ। अनुसन्धानका क्रममा सामान काठमाडौँको बालाजू बस पार्क नजिकैबाट लोड गरिएको र बसमा पहिलेदेखि नै फल सिलिङ बनाइएको पाइएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी तथा खनिज पदार्थको उत्खननका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। खानी तथा खनिज पदार्थ नियमावली 2056 व्यवस्थामा परिमार्जन तथा संशोधन गरी समयानुकूल बनाउन समितिले निर्देशन दिएको हो। आजको बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा छलफल गरी उक्त निर्णय गरेको समिति सभापति अब्दुल खानले जानकारी दिनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निर्यात गर्नेमा सिमेन्ट उद्योग नै अगाडि रहेको उल्लेख गर्नुहुँदै ऐनलाई चाँडो संशोधन गर्ने काम गरिरहेको बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिनचोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। सूर्य विनायक नगरपालिका 10 स्थित नलिनचोकमा 33 रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो। हेलिप्याडको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आज उद्घाटन गर्नुहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वीरेन्द्र भक्त श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको हो। अत्यधिक गर्मीका कारण रक्तदान हुने क्रम रोकिए घटेपछि बाँकेको रक्त संचार केन्द्रमा रगत अभाव भएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा रहेको केन्द्रमा रगत अभाव भएपछि बिरामीलाई रगत उपलब्ध गराउन समस्या भएको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो। संखुवासभाको मकालु गाउँपालिका छ साग सेवामा आएको बाढ़ी पहिरोले 24 घर परिवार विस्थापित भएका छन्। एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढ़ी पहिरोले 24 घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी दुर्व बहादुर खड्काले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाको मक्कामा हज यात्राका लागि गएका 98 भारतीय तीर्थालुको अत्यधिक गर्मीका कारण मृत्यु भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। यो वर्षको हज यात्राका लागि 1,75,000 भारतीय तीर्थालु मक्का पुगेका थिए। यस वर्षको हज यात्रामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाएका छन्। मक्कामा हाल तापक्रम 42 डिग्री नाघेको छ। अब आर्थिक समाचार।
विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आईडीए को तेस्रो परिपूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ। राजधानी स्थित होटल सोल्टी प्लाजामा 4 दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुनले शुक्रबार समापन गर्नुभयो। विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो। बैंकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरूमा गर्ने सहयोग सम्बन्धी रणनीति उक्त बैठक मार्फत तय गरेको छ। बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान टोटरसन वर्ग सहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरूको सहभागिता रहेको थियो। त्यस्तै 61 देशका करिब 200 भन्दा बढी प्रतिनिधि बैठकमा सहभागी भएका थिए। बैठकको बन्द सत्रमा आगामी 3 वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकताका क्षेत्र नीति ढाँचा नतिजाको खाका र सोका लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीहरू बीच गहन छलफल भएको छ। मन्त्रालयले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना तिनीहरूका सकारात्मक पक्ष र चुनौती बारे विश्व समुदायलाई अवगत गराउन तथा उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण भएको जनाएको छ। बैठकपछि विश्व बैंकका उच्च अधिकारीले काठमाडौँ उपत्यका आसपास विश्व बैंक सहित विकास साझेदारहरूको लगानीमा सञ्चालित शिक्षा खानेपानी पुननिर्माण ऊर्जा जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजनाहरूको समेत स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
भारतले आईसीसी T20 विश्वकप अन्तर्गत सुपर 8 को पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ। सम्पन्न खेलमा भारत 47 रनले विजयी भएको हो। भारतले दिएको 182 रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित विश्व ओभरमा सबै विकेट गुमाउँदै 134 रन मात्र बनाउन सक्यो। त्यसअघि बाबरडोर स्थित केसिङटन ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित विश्व ओभरमा 8 विकेट गुमाएर 181 रन बनाएको थियो। अर्को खेलमा वर्षाले खेल प्रभावित भएपछि अस्ट्रेलियाले बंगलादेशलाई डीएलएस पद्धतिमा पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा अस्ट्रेलिया 28 रनले विजयी भएको हो। 141 रनको लक्ष्य अस्ट्रेलियाले पछ्याउँदै गर्दा वर्षा भएको थियो। त्यसपछि अस्ट्रेलियाले 73 रनको नयाँ लक्ष्य पाएको थियो। तर अस्ट्रेलियाले 11.2 ओभरमा 2 विकेट गुमाउँदै 100 रन बनाइसकेको थियो। साबिक विजेता अर्जेन्टिनाले 2024 संस्करणको कोपा अमेरिकामा विजयी शुरूआत गरेको छ। एटलान्टामा भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानाडामाथि 2-0 जित दर्ता गरेको हो। अर्जेन्टिनाका लागि स्ट्राइकर जुलियन अल्भोरेस र लौतारो मार्टिजले समान 1-1 गोल गरे। अर्जेन्टिनामा रहेको समूह एमा क्यानाडा सहित पेरू र चिली रहेका छन्। अर्जेन्टिनाको दोस्रो खेल बुधबार बिहान चिली विरुद्ध हुनेछ। इटालीमाथि जित हात पार्दै स्पेन युरोकप 2024 को अन्तिम 16 प्रवेश गरेको छ। खेलमा स्पेनले इटालीमाथि 1-0 जित निकालेको हो। स्पेनको एकमात्र गोल दोस्रो हाफको शुरूआतमा आत्मघाती गोल रूपमा आएको थियो। समूह बीमा पहिलो खेलमा स्पेनले क्रोसियामाथि 3-0 जित हात पारेको थियो। स्पेनको 2 खेलमा 6 अङ्क भएको छ। इटाली 2 खेलमा 3 अङ्क सहित दोस्रो स्थानमा छ। अल्बानिया र क्रोसिया समान 1-1 अङ्क सहित क्रमशः तेस्रो र चौथोमा छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मध्य प्रदेशको थोरै स्थानहरू तथा बाँकी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। परिवर्तनका पक्षमा खुलेर विचार राख्न बुद्धिजीवीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। संसदको चालू अधिवेशनबाटै संघीय निजामती सेवा ऐन पारित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको भनाई। खानी तथा खनिज पदार्थको उत्खनन सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई संसदीय समितिको निर्देशन र अत्यधिक गर्मीका कारण हज यात्राका क्रममा यस वर्ष मक्कामा 98 भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयद्वारा जानकारी। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।